नमस्कार, न्यायमा पहुँच रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। कार्यक्रम न्यायमा पहुँच हरेक साताको शुक्रबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको मूल नेतृत्वमा सञ्चालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको सहकार्यमा तयार पारिएको हो।
यो कार्यक्रम तपाईँ रेडियो नेपालको मिडियम वेब र एफएम ब्यान्डहरू 98, 100 र 103 मेगाहर्जमा मुलुकभर एकसाथ सुन्न सक्नुहुनेछ। अनलाइनमा तपाईँ www.radionepal.gov.np लगअन गरेर पनि संसारभर यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै यो कार्यक्रम मुलुकका विभिन्न 10 सामुदायिक एफएम रेडियोबाट पनि प्रसारण भइरहेको छ।
न्यायमा सबैको सहज पहुँचका लागि हाल विद्यमान संरचना एवं संस्थाहरूलाई अझ बलियो बनाउन सघाउने र सबै तहका जनतासम्म न्यायको पहुँच पुर्याउने यस कार्यक्रमको मूल लक्ष्य हो। विभिन्न संस्थागत संरचनाको क्षमता वृद्धि, संविधानत न्यायिक समितिलाई प्राप्त जिम्मेवारीको उचित कार्यान्वयनमा सहजीकरण लगायतका विभिन्न उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा हामी न्याय तथा विधिको शासन सम्बन्धी जनसरोकारका विषयहरूबारे जनचेतना फैलाउन र आम सर्वसाधारणलाई न्यायिक पहुँच वृद्धि गर्न सम्बद्धहरूसँग अर्थपूर्ण संवाद गर्दछौँ। यस अर्थमा न्यायमा पहुँच अभिवृद्धि गर्न कानून तथा न्याय प्रशासनको क्षेत्रमा कार्यरत मन्त्रालय, निकायहरू र आम नागरिक समेत यस कार्यक्रमका अभिन्न अङ्ग हुन्।
गत भाद्र 1 गतेदेखि मुलुकभर नयाँ मुलुकी ऐन कार्यान्वयनमा छ। त्यस अन्तर्गतका फौजदारी संहिता र देवानी संहिताले व्यक्ति हत्या, बेचबिखन, अपहरण, जबरजस्ती, राज्यविरुद्ध हुने अपराधका विभिन्न विषयलाई निषेधित गर्ने र निषेधित गरिएको कार्यको बर्खिलाफ हुने गरी गतिविधि भएमा पीडितलाई निश्चित दण्ड सजाय र पीडकलाई क्षतिपूर्तिको व्यवस्था गरेको छ। त्यसै गरी व्यक्तिको सम्पत्तिमाथि हकभोगको अधिकारको संरक्षण र प्रवर्तनका विभिन्न व्यवस्था पनि गरेको छ। 1990 तत्कालीन शासक जङ्गबहादुर राणाले कार्यान्वयन ल्याएको मुलुकी ऐनले गरेको र विक्रम सम्बत 2020 संशोधित मुलुकी ऐनमा भएका भन्दा कतिपय समयानुकूल परिवर्तित प्रावधानहरू हालको मुलुकी संहितामा व्यवस्थित गरिएको छ। फौजदारीतर्फ विभिन्न 40-45 नयाँ प्रावधान थपिएका छन् भने कतिपय विषयलाई समयानुकूल बनाइएको छ। त्यसै गरी देवानीतर्फ पनि विभिन्न परिवर्तन गरिएको छ।
कार्यान्वयनका क्रममा कतिपय विषयमा सहजता र त्यसको सकारात्मक परिणाम तथा कतिपय विषयमा जटिलता र अन्यलता देखिएको सम्बद्धहरूले बताएका छन्। नयाँ मुलुकी संहितामा फौजदारी तथा देवानी प्रकृतिका सबै कानूनहरूलाई एकीकृत रूपमा संहिताकरण गरिएको छ। अहिले देशभर नयाँ मुलुकी संहिता कार्यान्वयनमा रहेको छ। फौजदारीतर्फ विभिन्न 40-45 नयाँ प्रावधान थपिएका छन् भने कतिपय विषयलाई समयानुकूल बनाइएको छ। त्यसै गरी देवानीतर्फ पनि विभिन्न परिवर्तनहरू गरिएका छन्। त्यसै क्रममा नयाँ मुलुकी संहिता कार्यान्वयनको अवस्था, संहितामा व्यवस्थित गरिएका कानूनहरूका सकारात्मक पक्ष, कार्यान्वयनका व्यवहारिक जटिलता तथा त्यसको सहजीकरण गर्दै पूर्ण रूपमा कार्यान्वयन गर्न अवलम्बन गर्नुपर्ने कुरा आदि बारेमा आजको कार्यक्रम केन्द्रित गर्नेछौ। त्यस क्रममा प्रदेश नम्बर 5 दाङ तथा प्रदेश नम्बर 7 कैलालीमा रहेर कानून व्यवसाय गरिरहेका केही अधिवक्ताहरूसँग कुराकानी गरी तयार पारिएको सामग्री कार्यक्रममा प्रस्तुत गर्नेछौँ भने श्रोताको जिज्ञासा, विज्ञको जवाफ स्तम्भ पनि आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
कार्यक्रमको सुरुमा हाम्रा साथी सन्तोष रेग्मीले कैलाली र दाङ पुगेर तयार पार्नु भएको यो सामग्री।
राज्यले आफ्नो भूगोलभित्र शान्ति सुरक्षा कायम गर्न र जनताको जीवधनको संरक्षण गर्न विभिन्न कानून बनाई लागू गर्ने, कानूनको उल्लङ्घन गर्नलाई कारवाही गर्ने र पीडितलाई न्याय दिने परिपाटी समाज स्थापनासँगै क्रमिक रूपमा विकसित हुँदै आएको पाइन्छ। त्यसक्रममा विश्वभर व्यक्तिको हत्या, बेचबिखन, अपहरण, जबरजस्ती, राज्य विरुद्ध हुने अपराध जस्ता विभिन्न विषयलाई निषेधित गर्ने र निषेधित गरिएको कार्यको बर्खिलाफ हुने गरी गतिविधि भएमा कारवाही गर्ने, सजाय दिने जस्ता परम्परा सुरु भयो। त्यसै गरी व्यक्तिको सम्पत्तिमाथि हकभोगको अधिकार स्थापित गरियो र राज्यका तर्फबाट त्यसको संरक्षण गर्न थालियो, जसलाई अनिवार्य कार्यान्वयन गर्न विभिन्न कानून, ऐन र नियमहरूको तर्जुमा गरी लागू गर्न थालियो। नेपालमा पनि अभ्यासमा निकै लामो समयदेखि त्यसको कार्यान्वयन हुँदै आएको पाइन्छ। मूलत विक्रम सम्बत 1910 आएको मुलुकी ऐनले त्यसलाई संस्थागत गरी लागू गरिएको हाम्रो अभ्यास छ। त्यसकै पछिल्लो कडी हो गत भाद्र एक गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी संहिता। नयाँ मुलुकी संहितामा फौजदारी तथा देवानी प्रकृतिका सबै कानूनहरूलाई एकीकृत रूपमा संहिताकरण गरिएको छ। हाल देशभर नयाँ मुलुकी संहिता कार्यान्वयनमा रहेको छ। त्यसै क्रममा नयाँ मुलुकी संहिता कार्यान्वयनको अवस्था, संहितामा व्यवस्थित गरिएका कानूनहरूको सकारात्मक पक्ष, कार्यान्वयनको व्यवहारिक जटिलता तथा त्यसको सहजीकरण गर्दै पूर्ण रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउन अवलम्बन गर्नुपर्ने कुरा आदिबारे मैले प्रदेश नम्बर 5 दाङ जिल्ला तथा प्रदेश नम्बर 7 कैलाली जिल्लामा रहेर कानून व्यवसाय गरिरहेका केही अधिवक्ताहरूसँग कुराकानी गरेको थिएँ। दाङमा रहेर कानून व्यवसाय गर्दै आउनुभएका एकजना अधिवक्ता रामशरण चौधरी आफूले सर्वसाधारणका मुद्दा अदालत लैजाँदा र विभिन्न मुद्दाको प्रतिरक्षा गर्दा नयाँ मुलुकी ऐनमा विभिन्न जटिलता रहेको पाएको बताउनुहुन्छ।
पहिलाको मुलुकी ऐनमा न्यून रूपमा चाहिँ शुल्क तिरेर मुद्दाहरू दर्ता गरिन्थ्यो, अहिले त्यो शुल्कलाई एकदमै बढाइएको अवस्था छ। अनि त्यो कारणले पनि अलिकति जनताको पहुँच अदालतसम्मको उल्लेख गरिएको छ, त्यसमा चाहिँ अलिकति कहीँ न कहीँ रूपमा चाहिँ अक्षर चाहिँ देखिएको अवस्था छ। शुल्कको सन्दर्भमा अलिकति धेरै भयो भन्ने चाहिँ जनगुनासो पनि आएको अवस्था छ। र अर्को यो विवाहको सन्दर्भमा अहिले जुन कानुन बनेको छ, जस्तो अब कुनै व्यक्तिले बहुविवाह गरेको सन्दर्भमा त्यो विवाह चाहिँ बदर हुने जो कानुन व्यवस्था गरेको छ, त्यसले चाहिँ दोस्रो विवाह गर्ने महिलाको सन्दर्भमा अलिकति चाहिँ अप्ठ्यारो परिस्थिति चाहिँ जन्माएको अवस्था चाहिँ देखिन्छ। र यो अझै कार्यान्वयनको पक्षमा आइपुगेको अवस्था छैन, यसले चाहिँ कुनै न कुनै रूपमा अप्ठ्यारो चाहिँ पार्ने सम्भावना चाहिँ देखिएको अवस्था छ।
के तपाईँले भनेको कुराको प्रभाव व्यवहारमा देखिन थालिसकेको छ त?
यस्तो हुन्छ, अहिले चाहिँ अलिकति के छ भन्दाखेरि सम्बन्ध विच्छेद दर्ता गर्ने संख्या अहिले महिलाभन्दा पुरुषको पनि बढिराखेको अवस्था छ। र यसमा अहिले तुरन्त तत्काल यसको चाहिँ प्रतिक्रियाको रूपमा अहिले भन्न सकिने अवस्था छैन। कार्यान्वयनको सन्दर्भमा केवल भदौ 1 लागू भएको कारणले यसको रिजल्ट अझै देखिएको अवस्था चाहिँ छैन। तर यसले चाहिँ एकातिर सुविधा पनि दिएको अवस्था देखिन्छ भने एकातिर कहीँ न कहीँ रूपमा चाहिँ जटिलता आउँछ कि भन्ने चाहिँ हामी चाहिँ आशंका चाहिँ देखिएको अवस्था छ।
यसै सन्दर्भमा प्रदेश नम्बर 5 अर्का कानुन व्यवसायी वासुदेव गेवाली यसो भन्नुहुन्छ।
जनतालाई चाहिँ त्यो अदालतमा न्यायमा पहुँच भन्छ नि, त्यो भन्दा पनि शुल्क बढाएको छ, त्यो चाहिँ एउटा ठुलो जटिलता छ। अदालतले चाहिँ सबैभन्दा बढी चाहिँ कोठी बढायो, होइन, एउटा जटिलता। दोस्रो कुरो के हो भन्दा यो नयाँ कानुन हो, नयाँ किसिमले आएको छ, विभिन्न छरिएका कानुनलाई एउटै ठाउँमा लिएर आएको छ। उकिल पनि दुविधा छ, न्यायकर्मीहरू पनि दुविधामा छन्, कतिपय कार्यविधिगत त्रुटि अनि जुडिसियलको त्रुटि छ। अब त्यो पार चाहिँ उकिल र न्यायाधीशलाई परेको छ भने जनतालाई के हो भने अवेरनेस, त्यसको जटिलता भनेको जनतालाई यो विषयमा थाहा छैन, हिजोको कानुनको बारेमा अलिकति विज्ञ थिए, अहिले कानुनको बारेमा थाहा छैन, अब नयाँ कानुन के छ भन्ने कुरा। अब उदाहरणकै लागि म तपाईँलाई उदाहरण भनौँ, घरयासी लिखत 50,000 कमको लिखत गर्दाखेरि अथवा तम्सुक गर्दाखेरि हिजो गाउँघरमा गरे पनि पुग्थ्यो, अब आज चाहिँ त्यो लिखत गएर सम्बन्धित वडा कार्यालयमा प्रमाणित गराउनु पर्छ, त्यो धेरैलाई थाहा छैन। जसले प्रमाणित गर्दैन लिखत, त्यसले कानुनी मान्यता पाउँदैन भन्ने कानुनमा व्यवस्था छ। इन जनरल कुराहरू जुन सामान्य नागरिकलाई चाहिने डे टु डेका कुराहरू चाहिँ जटिलता छ, किनकि अवेरनेस छैन, जनतालाई थाहा छैन, एउटा कुरा। अनि अर्को जटिलता के हो भन्दाखेरि कानुन त हिजोको जस्तै हो, कानुनमा केही परिवर्तन छैन, तर हिजोका केही कानुनहरू अब नागरिक अधिकार ऐन भयो, करार ऐनका कुरा थियो, त्यो व्यवस्था थिए, करार ऐनलाई अहिले संहितामा राखेका छ, त्यस्तै अरू सरकारवादी मुद्दा सम्बन्धी ऐन थियो त्यसलाई पनि त्यसमा राखेका छ। त्यसले गर्दाखेरि सबै कानुनलाई एक ठाउँ लिएर राख्दाखेरि चाहिँ प्रक्रियागत जटिलताहरू, कानुन व्यवसायलाई पनि, न्यायकर्मीलाई पनि, अदालतलाई पनि, त्यो प्रक्रियागत जटिलताहरू पनि छन्। सँगसँगै अहिलेको कार्यविधि जुन कानुन छ, कार्यविधि कानुन टोटल्ली चेन्ज भएको, हिजो न्याय ढिलो भयो भन्नलाई थाम्ने थमाउने म्यादहरू के थियो भन्दाखेरि 30 दिन 60 दिन 70 दिनका थिए, अनि अहिले के भएको छ भन्दाखेरि त्यही थाम्ने थमाउने म्याद थाम्नलाई पनि 21 दिन 15 दिन घटाइदिएको छ। जनताले म्याद प्राप्त गरिसकेपछि हिजोकै शैलीमा चाहिँ 30 दिन त हो, थाम्ने म्याद 30 दिन पाइन्छ, 30 दिन पाइन्छ भनेर त्यो म्याद कतिपय म्यादहरू गुज्रिएको अवस्था पनि छ। त्यसले गर्दाखेरि त्यो कार्यविधिगत जटिलता छ, अर्को व्यवस्थापिकीय जटिलता छ, अर्को चाहिँ डे टु डे जनतालाई चाहिने कुराहरू अवेरनेस नभएको कारणले पनि कानुन कार्यान्वयनमा जटिलता छ मैले देखेँ है।
फौजदारी संहिता र देवानी संहिताको कार्यान्वयनमा के कस्ता जटिलता र सकारात्मक पक्ष छन् त भन्ने हाम्रो जिज्ञासामा दाङकी एकजना अधिवक्ता एवं महिला अधिकार कर्मी गोमा महराको अनुभव र दृष्टिकोण यस्तो पाइयो।
अब अहिलेको हेर्दाखेरि चाहिँ नयाँ आएको छ, होइन, अब हामी चाहिँ पुरानो कानुनमा चाहिँ अभ्यस्त भएको, त्यो कारणले गर्दाखेरि अब अलिकति जटिलता त हुन्छ नै, होइन। राम्रो पक्षमा के छ भन्नुहुन्छ भने, जस्तो पहिलाको कानुनमा के थियो भने, महिलाहरूले जस्तो अंश सहितको सम्बन्ध विच्छेद दिने बेलामा के हुन्थ्यो भन्नुहुन्छ भने, जे जति अंश छ त्यति नै लिनुपर्ने भन्ने थियो। तर अहिले चाहिँ के छ भने अंश बहतमा यदि तिमी चाहन्छौ भने एकमुष्ट रकम पनि तिमी दावी गर्न सक्छौ अथवा मासिक रूपमा पनि तिमी भराइ लिन सक्छौ भन्ने चाहिँ त्यो सम्बन्ध विच्छेद गर्ने बेलामा अंश नलिएर एकमुष्ट रकम अथवा मासिक खर्च भन्ने एउटा चाहिँ सकारात्मक पक्ष पनि छ। तर त्यहीँनिर के छ भन्नुहुन्छ भने जस्तो म लोग्नेसँग सम्बन्ध विच्छेद चाहिँ गर्दिनँ, म उसैको नाममा बस्न चाहन्छु, तर म अंश लिएर चाहिँ सेपरेट बस्छु, अंश लिँदैन, म मानव चामल बापत चाहिँ खर्च चाहिँ भराउँछु, म खर्च लिएर बस्छु, किनभने मेरो लोग्नेको चाहिँ श्री सम्पत्ति छैन, तर उसको चाहिँ आय आर्जन आर्थिक आउने चाहिँ जस्तो जागिर हुन सक्छ होइन, अथवा कुनै व्यापार व्यवसायबाट चाहिँ पैसा आउन सक्ने स्थिति हुन्छ, त्यो कारणले गर्दाखेरि म मासिक रूपमा चाहिँ खर्च भराएर चाहिँ म सम्बन्ध विच्छेद गर्दिनँ, अंश लिँदैन भनेर भन्न खोज्यो भने, तर अहिलेको कानुनी प्रावधानमा चाहिँ त्यो व्यवस्था चाहिँ हटाएको छ, जसको कारणले गर्दाखेरि महिला चाहिँ एकदम झनै अझै मर्कामा पर्ने स्थिति छ एउटा। अनि अर्को एउटा पाटो के छ भन्नुहुन्छ भने अहिले चाहिँ महिला होस् या पुरुष होइन दुवैजनाले सम्बन्ध विच्छेद गर्ने प्रयोजनको लागि अदालतको ढोका चाहिँ खुल्ला छ, समानताको दृष्टिकोणले अब यसलाई हामी राम्रो मान्न सक्छौँ। तर यहाँबाट एउटा जटिलता के उत्पन्न भएको छ भन्नुहुन्छ भने महिलाले सम्बन्ध विच्छेद गर्ने जुन आधारहरू छ, जस्तो 3 वर्षभन्दा बढी समयदेखि लोग्नेलाई छोडेर बस्ने अनि त्यसपछि परपुरुषसँग करणी गराएको चाहिँ अब त्यो प्रमाणित भएर ठहर भयो भने अनि लोग्नेलाई चाहिँ शारीरिक र मानसिक कष्ट दिएमा भने जुन यो आधारहरू छ त्यही आधार फेरि लोग्नेले सम्बन्ध विच्छेद गर्दाखेरि पनि त्यही आधारहरू चाहिँ दिएको छ। तर यहाँनिर एउटा विभेदपूर्ण व्यवस्था के छ भन्नुहुन्छ भने श्रीमतीले जुन आधार पक्रेर लोग्नेसँग सम्बन्ध विच्छेद गर्छिन् त्यस्तो अवस्थामा भने लोग्नेको चाहिँ अंशभाग चाहिँ सुरक्षित छ, तर पुरुषले जस्तो स्वास्नीले आफूलाई चाहिँ अङ्गभङ्ग हुने अनि ज्यान जान सक्ने अनि त्यसपछि गएर घरबाट खाना लाउन दिएर निकाल्यो भने त्यो आधारमा यदि सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर गर्यो भने त्यस्तो अवस्थामा लोग्नेले सम्पत्ति चाहिँ दिन नपर्ने भनेर श्रीमतीलाई चाहिँ अंशभागबाट चाहिँ वञ्चित गरेको अवस्था छ। यहाँनिर चाहिँ दुईटामा चाहिँ पूर्ण रूपमा विभेद भएको छ। त्यही आधार प्रयोग गर्दाखेरि चाहिँ लोग्नेको अंश सुरक्षित हुने, तर त्यही आधार प्रयोग गर्दा चाहिँ स्वास्नीको चाहिँ फेरि अंश चाहिँ उसले नपाउने अंशबाट वञ्चित हुनुपर्ने त्यो अवस्था छ। यो चाहिँ महिलाको दृष्टिकोणले महिलालाई चाहिँ अत्यन्तै भेदभावपूर्ण छ, यसलाई चाहिँ अब यथाशीघ्र नै यसलाई चाहिँ संशोधन गर्नुपर्ने चाहिँ यहाँ देखिन्छ। र अर्को एउटा पाठ छ, अधिकांश महिलाहरू जो पनि अंश लिनको लागि होस् अथवा सम्बन्ध विच्छेद गर्ने प्रयोजनको लागि होस् जब अदालतको ढोकामा आइपुग्नुहुन्छ उहाँहरूसँग आर्थिक रूपमा उहाँहरू चाहिँ अत्यन्त कमजोर हुनुहुन्छ, निर्बल हुनुहुन्छ। धाग्रो इज्जतै भन्दा अगाडि चाहिँ हामीले फिराक दर्ता गर्दाखेरि अंश नलिने हकमा सम्बन्ध विच्छेदको हकमा मात्रै 50 रुपियाँ मात्रै लाग्थ्यो, फिराक पत्र दर्ता 10 र अंश लिने हो भने 100 रुपियाँ लाग्थ्यो। तर अहिले आएर यहाँ के देखिएको छ भने सम्बन्ध विच्छेद गर्नको लागि मात्रै पनि 500 रुपियाँ चाहिँ फिराक पत्र दर्ता 10 लाग्छ। अब त्यसैमा फेरि अंश लिनको लागि अंश सहितको सम्बन्ध विच्छेद हो भने फेरि त्यसमा 1000 रुपियाँ चाहिँ फिराक पत्र दर्ता 10 छ। यसमा अब यहाँनिर महिलाहरू सुरुमा त 50 रुपियाँ 100 रुपियाँ पनि नभएर उहाँहरूलाई चाहिँ अप्ठ्यारो स्थिति सिर्जना हुन्थ्यो भने अहिले 1000 रुपियाँ 500 रुपियाँ यति चरको चाहिँ जुन फिराक पत्र दर्ता दस्तुर छ यसले पनि महिलालाई चाहिँ अझै मर्कामा पारेको स्थिति छ। अनि अरू कुराहरू पनि यहाँ अझ थतल्दै जाने हो भने धेरै त्यस्ता कुराहरू यहाँ भेटिन्छन्। अब अहिले के छ भन्नुहुन्छ भने जो नाता कायम छ नि, नाता कायम पहिलाको साजिकको मुलुकीयनमा के थियो भने लोग्ने केटा र केटीको बिचमा कतिपय अवस्थामा प्रेम विवाह गर्ने बस्ने हुन्थ्यो। त्यस्तो अवस्थामा केटाले यदि केटीलाई छोडेर गयो भनेपछि हामी चाहिँ सोझै अदालतको ढोकामा नाता कायम गरि पाऊ भनेर हामीले चाहिँ फिराक दायर गर्न सक्थ्यौँ आफ्नो अधिकारको लागि। तर अहिलेको यो भाद्र 1 गतेदेखि लागू भएको कानुनमा के छ भने त्यस्तो खालको प्रावधान छैन, नाता कायम गर्नको लागि हामीले चाहिँ त्यो प्रावधानै छैन। त्यस्तो अवस्था सिर्जना भयो भने अब त्यो महिला चाहिँ त्यत्तिकै अधिकारबाट पनि वञ्चित हुने स्थिति छ। अनि त्यसपछि ऊ झनै अझ त्यस्तो अवस्थामा अहिले चाहिँ एउटा के राखिएको छ भने केटा र केटीको बिचको सम्बन्धबाट यदि बच्चा जन्मेको छ भने बच्चाले चाहिँ अब आफ्नो बाबुबाट अंश पाउने, तर दुईटाको बिचमा सम्बन्ध कायम नहुने, पति पत्नीको सम्बन्ध कायम नहुने भनेको छ। अब यो चाहिँ खासमा यदि लोग्नेले अर्को विवाह पहिला नै उसको श्रीमती छ भन्ने हकमा त यो बहुविवाह हो भनेर चाहिँ यसलाई चाहिँ स्वीकार गर्न सकिन्छ होइन, बहुविवाह हो भनेर चाहिँ यसलाई चाहिँ ल ठिक छ नि त बहुविवाह गर्नु हुँदैन, राज्यले चाहिँ बहुविवाहलाई चाहिँ दण्डनीय मानेको छ, अपराध घोषित गरेको छ, यसलाई चाहिँ बहुविवाहलाई चाहिँ बन्देज गरेको छ भन्ने अर्थमा हामी मान्न सक्छौँ। तर उसको अर्को श्रीमती पनि छैन, उसले कुनै केटीसँग प्रेम गर्यो अनि लुकेर चाहिँ विवाह गर्यो, वैधानिक रूपमा चाहिँ उनीहरूको प्रमाणपत्र चाहिँ केही पनि छैन, तर पति पत्नीको रूपमा चाहिँ बसेको छ, सन्तान जन्मेको छैन, तर 3-4 वर्षसम्म पनि पति पत्नीको रूपमा चाहिँ उनीहरू बसेको छ भने यस्तो अवस्थामा त्यो केटा मान्छेले त्यो लोग्नेले त्यो महिलालाई त्यो पत्नीलाई छोडेर गयो भने त्यस्तो अवस्थामा चाहिँ अहिले चाहिँ हामी चाहिँ अदालतको ढोकामा गएर चाहिँ ल नाता पति पत्नीको नाता कायम गरी पाउँ है भनेर चाहिँ हाम्रो जान सक्ने पाटै छैन, त्यो कानुनमा त्यो व्यवस्था भएकै छैन। त्यसैले केही कुराहरू चाहिँ सकारात्मक पक्षहरू पनि छन् भने केही कुराहरू चाहिँ अन्यतापूर्ण पनि छ र महिलालाई चाहिँ धेरै हदसम्म अधिकारबाट वञ्चित गरेको अवस्था पनि छ।
यही जिज्ञासा मैले दाङमै रहेर कानुन व्यवसाय गर्दै आउनुभएका अर्का कानुन व्यवसायी मणिराज आचार्यलाई पनि राखेको थिएँ।
कारागारमा मान्छे फौजदारी संहिता सजाय पाएर गइसके पनि सुधारात्मक रूपले सामाजिक कारागारको पनि व्यवस्था गर्यो, अहिले गरेर के गर्यो भन्दा सबै ठाउँमा यसको एक्सेस दिएन, एउटा जटिलता र 3 वर्ष मुनि सजाय हुने मानिसहरूका लागि सहज रूपमा सामाजिक दिने र त्यसलाई कन्भर्टमा पैसामा पनि कन्भर्ट गरेर तिनीहरूलाई सत्ताका साथ सामाजिक कारागारको व्यवस्था गर्यो, त्यसले गर्दा के भयो भन्दाखेरि त्यो सबै जिल्लामा लागू हुन सकेन, निश्चित ठाउँमा मात्रै लागू भयो, एउटा त्यो जटिलता रह्यो, सबै ठाउँका जनताहरूले एक्सेस दिन पाएनन्। अर्को कुरा के भने अब जस्तै बौद्धमा 1-5 वर्षसम्म सजाय हुने व्यवस्था गर्यो के गर्यो भन्दा पछिबाट आउने महिलाको बिहा बदर हुने गर्यो, त्यसले गर्दा पनि सामाजिक रूपमा के भयो भन्दा एउटा जटिलता रह्यो, भोलि त्यो महिलाको भविष्य के हुने त तिमी कहाँ जाने भन्ने कुरा टुङ्गो लगाएन र अंश पाउने कुरामा पनि त्यसमा के छ दुविधा छ, श्रीमानबाट पात्रै पाउने हो कि अब त्यो होल प्रोपर्टीबाट पाउने भन्ने कुरालाई पनि एउटा दुविधाको रूपमा राखेर अहिले अभ्यास कस्तो भएको छ त भन्दा त्यो बिहा बदर भइसकेर गएपछि त्यो महिलाले त्यही पुरुषकोबाट बचेको सम्पत्तिबाट पनि अंश पाउने भन्ने खालको कुरालाई एउटा जटिलताको रूपमा ल्याएको छ, यसले भोलिका दिनहरूमा वातावरण अलिकति असहज हुन्छ कि भन्ने जनमान कता कता कुरा सुन्नमा आएको छ। सत्ता के छ त भन्दा अब जस्तै 3 वर्ष मुनि सजाय हुने मान्छेहरूका लागि फौजदारी संहिताले त्यो के गरे त भन्ने त्यसलाई व्यवस्थापन गरेर पैसामा कन्भर्ट गरेर पनि बाहिर आउन सक्ने एउटा व्यवस्था गर्यो र अर्को कुरा के गर्यो त भन्दा कुनै मान्छेले आफ्नो स्वच्छ सुनवाईको एउटा व्यवस्थालाई पनि एउटा पारदर्शी रूपमा गरेका छ र त्यो खालको कुराले गर्दा अहिले सहज रूपमा मान्छेहरूले फौजदारी संहितामा कोही मान्छेको आरोपित मान्छेहरूका विरुद्ध पनि सुरुबाट नै वकालत गर्न पाउने एउटा व्यवस्था राम्रो गरिदिएको छ र पहिला पनि थियो तर अहिले त्यस्तो कार्यान्वयनमै त्यो पाटोलाई अगाडि बढाएको छ, त्यसले गर्दा अहिले अलिकति कारण जटिलता देखेको छ र सबैले त्यसको अभ्यास गर्न सकेका छैनन् र यो बिस्तारै गयो भने सरात्मा होला भन्ने कुरा मेरो विचारमा लाग्छ।
दाङका केही कानुन व्यवसायहरूको कुराकानीपछि म लागे प्रदेश नम्बर 7 को कैलालीतर्फ। मूलत धनगढीमा रहेर कानुन व्यवसाय गरिरहेका अधिवक्ताहरूसँग कुराकानी गर्ने क्रममा एकजना कानुन व्यवसायी वीरबहादुर जेठारालाई मैले नयाँ मुलुकी ऐनमा संहिता गरिएका कानुनहरूका सकारात्मक पक्ष र कार्यान्वयनका व्यवहारिक जटिलताहरू कस्ता छन् त भनेर सोधेको थिएँ।
यो मलाई के लाग्छ भने पहिलो कुरा त यो जुन कोडिफिकेसन भएको छ, संहिता भएको छ, अपराध सम्बन्धी सबै कानुनहरूको एउटैमा आएको छ, त्यो यसको राम्रो पक्ष पनि हो। फेरि सबभन्दा यसको सुनौलो पक्ष के हो भने विशेष कानुनहरूमा भएको व्यवस्था विशेष कानुन बमोजिम नै गरिने र अन्यथा व्यवस्था नभएकोमा यसमा यसबाट वास्तवमा निराकरण गरिने भन्ने जुन यसको वास्तवमा मूल मर्म छ त्यो नै एउटा राम्रो कुरा पनि हो। र दोस्रो कुरा के हो भने सदियोदेखि वास्तवमा जे कुरा हामीले स्थापित भएको छ, जे कुरामा हामीले प्र्याक्टिस गर्दैछौँ, त्यो कुरा अलिकति परिमार्जित भइसकेपछि त्यसलाई अलिकति वास्तवमा त्यो परिवर्तन भइसकेपछि अलिकति कम्प्लिकेसन आउनु स्वाभाविक हो र त्यसपछि केही केही कुराहरू जस्तो विगतको भाषा 194 को सुविधा ठुनुवाले 3 वर्षभन्दा तल जिल्लामा 10 वर्षभन्दा तल पुनरावेदनमा जसरी भाषा सुविधाको व्यवस्था पाउँथ्यो त्यो अहिले त्यसको बारेमा अलिक कम्प्लिकेसन अलिक जटिल स्थिति भएको छ अहिले अहिलेको संहितामा। त्यसले गर्दा यस्तो तमाम कुराहरू केही केही कुराहरू अलिकति अब यो सबै संहिता भएको हुनाले यसलाई अलिकति परिमार्जन गर्नुपर्ने केही कमी कमजोरीहरू सुधार गर्नुपर्ने छ र नयाँ कुरा भएको हुनाले सबै भाषा संहिता रूपमा आएको हुनाले यो कार्यान्वयन फिल्डमा केही अप्ठ्यारो चाहिँ भएको छ, अन्यथा यसलाई सबै कानुनहरू पल्टाउनु भन्दा एउटै कानुनबाट धेरै कुराहरू अपराध न्यूनीकरण गर्ने कुराहरूमा फौजदारी केसहरूको धेरै कुरा खोज्न सजिलो भएको हुनाले सजिलो पनि छ। त्योभन्दा सबभन्दा महत्त्वपूर्ण कुरा के थियो भने पीडकले सजाय पाउने व्यवस्था थियो तर पीडितले के पाउँथ्यो भन्ने कुरा थिएन। भिक्टिमोलोजीको कन्सेप्टबाट हेर्दाखेरि अहिले वास्तवमा पीडितले पनि क्षतिपूर्ति पाउने केही राहत पाउने केही परिपूर्ण पाउने जुन व्यवस्था गरिएको छ यो चाहिँ अत्यन्त स्वागत योग्य छ।
कसरी सहजीकरण गर्दै लैजाने होला त अब
मान्छे पहिला त संस्कारको कुरा पनि हो। पहिला कस्तो थियो भने बहुविवाह गरिसकेपछि बहुविवाहमा पेनाल्टी पाइसकेपछि विवाह कायम हुने व्यवस्था थियो तर अहिले वास्तवमा विवाह कायम नहुने कुरा छ होइन। र अलिकति यसमा के लाग्छ भने जिल्ला तहबाट जे कुरा अहिले पनि वास्तवमा विगतको हाम्रो जो 2020 सालमा लागू भएको थियो मूलिक ऐन छ पुरानो जम्मै वास्तवमा जुन मुद्दा पुरानो ऐन अनुसार सञ्चालन भएको छ अहिलेको प्रक्रिया अहिलेको के अरे कार्यविधि पनि त्यो पुरानैबाट गर्ने भन्ने सन्दर्भ छ। जबसम्म त्यसले वास्तवमा समतल रूपमा जस्तो भनौँ न हिजोको मूलिक ऐन अनुसार मुद्दा जुन चलेका छन् ती मुद्दाहरूको अन्तिम नहुन्जेलसम्म पुरै वास्तवमा संहिता बमोजिम हुने भन्ने पनि छैन। अहिलेको कार्यविधिबाट के हो भने पुरानो मुद्दाहरू पुरानै कार्यविधि अनुसार गरिने भन्ने भन्ने पनि व्यवस्था भएको हुनाले कम्प्लिट रूपमा वास्तवमा संहिता अहिले भदौ एक गतेदेखि यतापट्टिका मुद्दाहरूको मात्रै सञ्चालित त्योभन्दा अगाडिका मुद्दाहरू त पुरानै कानुन बमोजिम भएको छ त्यसो भएको हुनाले यसलाई पूर्ण रूपमा लागू भइसकेपछि अनि यसमा कार्यान्वयन गर्ने कुराहरूमा धेरै कुराहरू समय सापेक्ष अथवा यसलाई भोलि अभ्यासमा जाने क्रममा परिमार्जन गर्नुपर्ने पनि परिस्थिति भएको छ कतिपय अवस्थामा वास्तवमा सानातिना कुराहरू जब हामी अपरेट फिल्डमा जाँदैछौँ अहिले एक्जिक्युटिभ फिल्डमा जाँदैछौँ त्यो फिल्डमा जाने कुरामा केही कतै कमजोरीहरू चाहिँ देखा परिरहेको छ त्यसलाई संशोधन चाहिँ गर्नुपर्छ।
नयाँ मुलुकी संहिताको कार्यान्वयनमा देखिएका र देखिने जटिलताहरूबारे धनगढीकै अर्का कानुन व्यवसायी एवं नेपाल बार एसोसिएसनका उपाध्यक्ष गङ्गाराम पाध्यायको दृष्टिकोण र अनुभव चाहिँ कस्तो छ त मैले उहाँसँग छोटो कुराकानी गरेको थिएँ।
विगत वर्षौँ वर्षदेखि जो मुलुकी मार्फत जुन भएका कानुनहरूलाई अहिले संहितामा आइसके पश्चात अब जसरी किन त्यति बेला सिलसिलेवार जसरी सजिलो भएर काम गरिन्थ्यो अब त्यसलाई अब नयाँ भएको हुनाले त्यसमा केही जटिलताहरू छन्। अहिले अब धेरै कुराहरू संहितामा नयाँ पनि राखेको हुनाले त्यसमा अब धेरै अध्ययन गर्न पनि जरुरी छ र केही कुराहरू के छन् भने अलिकति अस्पष्टता जस्तो रहेका र त्यसलाई अब भोलि त्यो व्याख्या हुँदै जाँदा सर्वोच्चसम्म पुग्दाको अवस्था भोलि त्यो व्याख्या भएर एक किसिमको निकास निस्केला तर धेरै कुराहरू केही अस्पष्टता जस्तो भएको हुनाले पनि केही अलझल जस्तो रहेको अवस्था चाहिँ छ।
के छन् त्यस्ता अन्यलता जटिलता?
मुख्यतया अब यो जुन किसिमको अब कार्यविधिगत रूपमा अब एक किसिमको कार्यविधि पहिला अपनाइएको थियो भने अहिले यो भदौ एक गतेबाट अर्को किसिमको कार्यविधि अपनाइएको छ। यसमा अब अलमल त अहिले अब रहेको अवस्था छ। अन्य अब त्यो अपराधको कुराहरूमा पनि नयाँ किसिमले परिभाषित गरेको अवस्था भएको हुनाले त्यसमा पनि केही स्पष्टता र अलमलता रहेको अवस्था। यो अंशको कुरा हेर्ने हो भने पनि अब छोरी मात्रै भन्ने कुरा अब एका सङ्कुलको कसलाई मान्ने कसलाई नमान्ने भन्ने एका सङ्कुलमा रहेको छोरी भन्ने पहिला अविवाहित छोरी भन्ने कुरा थियो अहिले छोरी भन्ने कुरा छ। अहिले व्याख्या गर्दाखेरि भोलि विवाहित अथवा एका सङ्कुलमा नरहेको भन्ने त्यो किसिमले अर्थ लगाएपछि भोलि हो नगयो भने अहिले छोरी मात्रै भनिएको छ। छोरी मात्रै भन्दाको अवस्थामा विवाहित छोरी हो कि या अविवाहित छोरी मात्रै हो भन्ने कुरा पनि एउटा अस्पष्टता त्यसमा देखिएको छ। त्यस्ता किसिमका कयौँ कुराहरू छन् अस्पष्टता देखिएका कुराहरू पनि।
मुलुकी संहिताहरूलाई पूर्ण कार्यान्वयन गर्न के गर्नुपर्ने आवश्यक देख्नुहुन्छ त यहाँ?
यसको लागि त अब भोलि त्यो चल्दै जाँदा व्याख्या गर्ला अर्को एउटा किसिमले अहिले केही संशोधनहरू पनि संसदमा त्यो किसिमको एउटा मसौदा पनि तयार हुँदैछ भन्ने कुरा पनि त्यसरी किन अब सुन्नमा आएको छ। एकातिर चिकित्सकहरूको आन्दोलन एकातिर पत्रकारहरूको आन्दोलन त्यसै गरिकन अन्य विभिन्न पेसागतहरूको पनि अस्पष्टता भएको हुनाले अस्ति भर्खरै अब यातायातको पनि धेरै दिन बन्द भयो। यस्तालाई के हो भने सतत निकायका जो सरकार राख्ने व्यक्तिहरू छन् तिनीहरूलाई राखेर एउटा दिग्गज भनौँ न टोली हरेक क्षेत्रको कानुनविद होला त्यसरी किन पत्रकार महासँग काम गरेको पत्रकार महासँग पनि पूर्व अध्यक्ष होला त्यस्तै एउटा टिम बनाइदिएर कहाँ कहाँ अस्पष्टता छन् त कुन कुनमा अस्पष्टता छन् त कुन कुन स्पेसल कानुनसँग बाँझिएका छन् भनेर एउटा किसिमको त्यो सुझाव लिएर त्यो सुझावको आधारमा संसदबाट संशोधन ल्यायो भने त्यसरी किन सहजता हुन्छ। अब त्यति यति गर्ने होइन भने सर्वोच्चसम्म व्याख्या हुँदा त कहिले समय लाग्ला त्यति बेलासम्म जनताले अस्पष्टताका कारणले कसैले अन्याय पाउने अवस्था पनि रहला त्यसैले तत्काल गर्न सक्ने अवस्था भनेको विज्ञहरूलाई राखेर त्यो जोसँग अलिकति सरकार राख्ने विषयहरू जसमा अस्पष्टता छन् र जसमा अब त्यो कानुनले हामीलाई अलिकति अन्याय पारेको छ भन्ने हुन्छ त्यो सरकारवालालाई पनि राखेर एउटा विज्ञ टोलीले त्यो किसिमको सुझाव एउटा सुझाव समिति बनाएर त्यो सुझाव सरकारले ग्रहण गरेर त्यो सुझावको आधारमा कुन कुन संशोधन गर्न जरुरी छन् कुन कुन खारिज गर्न जरुरी छन् त्यो किसिमको संशोधनबाट संशोधनको प्रस्ताव लिएर त्यसरी संशोधन गर्दाखेरि नै राम्रो होला जस्तो लाग्छ मेरो विचारमा।
गत भाद्र एक गतेदेखि कानुनमा आएको नयाँ मुलुकी संहितामा कतिपय कुराहरू सकारात्मक रहेका र कतिपय सकारात्मक कुराहरू रहँदा रहँदै पनि व्यवहारमा कठिनाई र अन्यलता उत्पन्न भएका यी कानुन व्यवसायीका अनुभव अनुभूति धारणा एवं दृष्टिकोणबाट बुझ्न सकिन्छ। सम्बद्ध पक्ष र सरकारवाला यस विषयमा गम्भीर हुनु आवश्यक देखिन्छ।
यो थियो हाम्रा साथी सन्तोष रेग्मीले प्रदेश नम्बर 5 को दाङ तथा प्रदेश नम्बर 7 को कैलालीमा रहेर कानुन व्यवसाय गरिरहेका केही अधिवक्ताहरूसँग कुराकानी गरी तयार पार्नु भएको सामग्री।
अब पालो श्रोताको जिज्ञासा विज्ञको जवाब स्तम्भ हामीलाई धनगढीका श्रोता सञ्जय जैसीले आफ्नो जिज्ञासा रेकर्ड गराउनु भएको छ।
मेरो नाम सञ्जय जैसी, म हाल चाहिँ 30 वर्ष भएको धनगढी उपमहानगरपालिका 18 बस्छु सर। म चाहिँ है मेरो चाहिँ एउटा पारिवारिक समस्या हो। मेरो चाहिँ बिहा भएको चाहिँ 2072 साल मङ्सिर 18 गते। बिहा भएपछि अब एक साल जति राम्रै भयो। त्यसपछि चाहिँ अब त्यो हुने क्रममा अब सानोतिनो झगडा झगडा चाहिँ भइरहेको थियो। अब उतापट्टिबाट थामा चाहिँ यताको कुरा उता गर्ने यस्तो सानातिना कुरामा ठुलो इस्यु बनाउने जस्ता कुराहरू लिएर पछि ठुलो रूप लियो सर। अनि त्यसपछि के भयो भने घरबाट सुन लैजाने मम्मीको सुनधरी अब तिलहरी भयो बालाहरू भयो त्यस्तो चोरेर लैजाने माइत चाहिँ। अनि माइत गएको पनि मेरो मनमर्जी मेरो घर परिवारसँग मसँग नबसिकन माइत गएर बसेको पनि करिबन 2 साल पुरा भएर अब यो फागुनमा चाहिँ 3 साल हुन लाग्छ होइन। अब यस्तो यस्तो समस्या छ, छोरी भुइँलर पालेका छन्। त्यसकारण मैले कुन उपायद्वारा कुन समस्याको सामना समाधान पाउँछु कि भनेर हजुरहरूसँग सल्लाह मागेको सल्लाहको प्रतीक्षामा छु सर।
धनगढीका श्रोता सञ्जय जोशीको जिज्ञासाको जवाब दिँदै हुनुहुन्छ कपिलवस्तुका अधिवक्ता शम्भु सैनी।
सञ्जय जोशीजी, म तपाईँको कुरा बुझेँ। तपाईँको भनाइअनुसार तपाईँले आफ्नो फ्रीबाट सम्बन्ध विच्छेद गर्न खोज्नु भएको हो भन्ने, तपाईँको श्रीमती लगातार 5 वर्ष तपाईँलाई जानकारी नदिइकन माइतमा बसेको हुनुपर्छ, अथवा तपाईँलाई ठुलो रोग लागेको बेलामा तपाईँको व्यवहार गर्न आएन भने तपाईँले सम्बन्ध विच्छेद गर्न पाउनुहुन्छ, र तपाईँको श्रीमतीको कारणले गर्दा बिहा भएको 15 वर्ष बित्यो भने मेडिकल बोर्ड काउन्सिलले सिफारिस गरेपछि तपाईँले सम्बन्ध विच्छेद गर्न पाउनुहुन्छ। सम्बन्ध विच्छेद गर्नको लागि तपाईँले आफ्नो वडा कार्यालयमा उजुरी दिन सक्नुहुन्छ, र तपाईँको रहेको कुरा चोरी कुरो तपाईँको श्रीमतीबाट भएको हो भन्ने तपाईँले नजिकको वडा पहाडी कार्यालयमा गएर उजुर गर्नुहोस्।
उहाँ हुनुहुन्थ्यो अधिवक्ता शम्भु सैनी, श्रोताको जिज्ञासाको जवाब दिनुहुँदै।
आजको लागि कार्यक्रमको समय सकिनै लागेको छ। कार्यक्रम न्यायमा पहुँच सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद। अर्को साता शुक्रबार बिहान 7 बजेको समाचारपछि नयाँ विषयका साथ हामी उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक प्रमोद दाहालसहित सन्तोष रेग्मी, बेन्जु सुवेदी र सुरेन्द्र मणि त्रिपाठी बिदा हुन्छौँ। नमस्ते।